यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ 25 जिल्लाका लागि 30 लाख मतपत्र छपाई सम्पन्न भएको निर्वाचन आयोगद्वारा जानकारी। राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुहुँदै उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्र पौडेल सहित 8 जना विरूद्ध भ्रष्टाचारको आरोपमा अख्तियारद्वारा मुद्दा दायर। इरानमा भएका नेपालीलाई जतिसक्दो चाँडो स्वदेश फर्कन र जाने तयारीमा रहेकालाई भ्रमण स्थगित गर्न परराष्ट्र मन्त्रालयको आग्रह। र युक्रेनमा ठूलो विद्युतीय संकट, उद्योगदेखि यातायातसम्म प्रभावित।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचनतर्फ 25 जिल्लाका 30 लाख मतपत्र छपाई सम्पन्न भएको जानकारी गराएको छ। निर्वाचन आयोगमा आज भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले समानुपातिक निर्वाचन प्रणालीतर्फको 2,08,30,000 मतपत्र छपाईको काम सकिएको जानकारी गराउनुभयो। प्रवक्ता भट्टराईले मतदाता शिक्षा प्रयोजनका लागि 10,98,200 थान नमूना मतपत्र छपाई सकिएको जानकारी गराउँदै कार्यतालिका भित्रै रहेर आयोगले काम गरिरहेको बताउनुभयो।
आजका मितिसम्म 25 जिल्लाको 30 लाख मतपत्र चाहिँ प्रत्यक्ष तर्फ पनि छापेर सम्पन्न भइसक्यो। करिब 2 करोड मध्ये 30 लाख छापेर भयो, 1 करोड 70 लाख छाप्ने हो र एक दिनमा 12-15 लाखको संख्यामा मतपत्र छापिन्छ। त्यो हिसाबले हामीले यो टार्गेट छिट्टै मिट गर्छौ भन्ने एजम्पसन गरेका छौँ। हामी कार्यतालिका भित्रै छौँ, त्यस कारणले गर्दाखेरि यी सबै कामहरू कार्यतालिका बमोजिम नै सञ्चालन भइरहेको र सम्पन्न जानकारी गराउन चाहन्छु। जे होस्, निर्वाचन आयोगले निर्वाचनको मिति नजिकै नै गर्दाखेरि आफ्नो कार्यतालिका बमोजिमका कामहरू क्वान्टिटेटिभ र क्वालिटेटिभ रूपमा दुवै हिसाबले तोकिएको समयभित्रै सम्पन्न गरिरहेको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
निर्वाचन आयोगले आचार संहिता उल्लंघन सम्बन्धी प्राप्त 21 वटा उजुरी सम्बन्धमा राजनीतिक दल र सम्बन्धित व्यक्तिलाई स्पष्टीकरण सोधिएकोमा हालसम्म 12 वटाको जवाफ पाइसकेको र बाँकी रहेको उजुरीमा कार्यदलले अध्ययन गरिरहेको जनाएको छ। निर्वाचन आचार संहिता पालना नभएको विषयमा आम नागरिकले आफू भएकै स्थानबाट गुनासो गर्न सक्ने गरी ecn.coc@election.gov.np इमेल गर्न सक्ने व्यवस्था गरेको र उजुरीकर्ताको नाम गोप्य राखी आवश्यक कार्यवाही अगाडि बढ़ाइने आयोगले जनाएको छ। आचार संहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि 77 वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचार संहिता अनुगमन अधिकृत तोकेर सक्रियतापूर्वक काम गरिरहेको आयोगले जनाएको छ। निर्वाचनमा हुन सक्ने मत बदरको संख्यामा कमी ल्याउन निर्वाचन आयोगले देशभरका सबै जिल्लामा मतदाता शिक्षा कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने तयारी गरिरहेको छ। मध्य प्रदेशमा पनि विगतका निर्वाचनमा हुने गरेको मत बदरमा कमी ल्याउन मतदाता शिक्षामा जोड़ दिन जरूरी रहेको सरोकारवाला बताउँछन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
मधेस प्रदेशका जिल्लाहरूमा 2079 सालको चुनावमा मतबदर तुलनात्मक रूपमा बढ़ी भएकाले फागुन 21 गते हुने प्रतिनिधि सभाको चुनावमा मतबदर हुन नदिनका लागि मतदाता शिक्षामा जोड़ दिन जरूरी रहेको छ। मधेस प्रदेशका जिल्लाहरूमा अहिले पनि धेरै मतदाताहरू साक्षर नभएका कारणले यसपटक पनि मतबदरको सम्भावना बढ़ी नै रहेको छ। हालै सम्पन्न भएको राष्ट्रिय सभा सदस्य पदका लागि जनप्रतिनिधिहरूले गरेको मतदानमा धेरै मतहरू बदर भएका थिए। मतदाता शिक्षाको आवश्यकताका विषयमा नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत,
मतदाता शिक्षा प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेछ र यो सञ्चालन गर्यो भने मत बदर हुने जुन अवस्था हुन्छ त्यो कम हुन्छ।
मधेस प्रदेशका जिल्लाहरूमा विगतमा 5-7% मत बदर भएकाले मत बदर हुन नदिने तर्फ राजनीतिक दल, उम्मेद्वार तथा निर्वाचन आयोग सचेत रहन जरुरी रहेको छ। मतदाता शिक्षा कहिलेदेखि शुरू हुन्छ भन्ने जिज्ञासामा निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसी,
बजेट विनियोजन भएर जिल्ला जिल्लामा हामी रकम पठाएर सम्बन्धित प्रशिक्षकहरू परिचालन गरेर मतदाता शिक्षा चाहिँ सञ्चालन गर्ने भन्ने मोटामोटी तय भएको छ। मतदाता शिक्षा अनिवार्य शर्त हो। केही नयाँ मतदाता हुनुहुन्छ, केही पर्याप्त शिक्षा नभएर चेतना नभएर पनि मत खेर जाने गरेको छ। धेरै मतलाई सकेसम्म सदर कसरी पार्ने भन्ने कुरामा निर्वाचन आयोग पनि ध्यान छ र यो राजनीतिक दलको सम्बन्धित उम्मेद्वारको पनि यसमा चासो अवश्य हुन्छ भन्ने हाम्रो मान्यता हो। त्यसको लागि सम्बन्धित राजनीतिक दलले पनि ठुला ठुला कार्यक्रम गर्ने, अभियान चलाउने भन्दा पनि मतदाताहरूसँग जाने, उहाँहरूलाई मत कसरी दिने भन्ने कुरामा अनुशिक्षण दिन सक्यो भने र निर्वाचन आयोगले पनि आफ्नो मतदाता निकायहरू मार्फत अथवा निर्वाचन शिक्षा कार्यक्रम मार्फत लक्षित मतदाताहरू सामु कार्यक्रम लिएर जान सक्यो भने यो मत खेर जाने कुरालाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ।
मधेस प्रदेशका जिल्लाहरूमा मत बदर प्रतिशत घटाउनका लागि उम्मेद्वार, राजनीतिक दल, सचेत नागरिक समाजले पनि मतदाताहरूलाई मतदानका विषयमा जानकारी दिन जरुरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
यसै गरी दुईवटा निर्वाचन क्षेत्र रहेको अछाममा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका उम्मेद्वारहरूले घर दैलो अभियान गरिरहेका छन्। घर दैलोको क्रममा उम्मेद्वारले कृषिमा क्रान्ति, पर्यटन प्रवर्धन, भौतिक पूर्वाधार लगायतका प्रतिबद्धता मतदाता समक्ष व्यक्त गरिरहेका छन्। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
अछाममा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दुईवटा निर्वाचन क्षेत्र मध्ये निर्वाचन क्षेत्र नम्बर 2 विभिन्न राजनैतिक दलका 9 उम्मेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। यति बेला उम्मेद्वारहरू जनतासँग मत माग्न विभिन्न प्रतिबद्धता सहित घर दैलो अभियानमा छन्। जेन्जी पुस्ताले उठाएका मागलाई सम्बोधनका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुहुन्छ विघटित प्रतिनिधि सभाका सदस्य समेत रहेका नेपाली कांग्रेसका उम्मेद्वार पुष्प बहादुर शाह।
मेरो उम्मेद्वारी संविधानको रक्षाका लागि, देशको उन्नति प्रगतिका लागि, शिक्षा स्वास्थ्य कृषि लगायत सम्पूर्ण युवाहरूले उठाएको जुन परिवर्तन छ त्यसलाई हामीले आत्मसात गरेर राष्ट्रमा विकास निर्माण कसरी गर्न सकिन्छ भन्ने उद्देश्यका साथ नेपाली कांग्रेसले पनि त्यही नीतिमा रहेर अगाडि बढ्नुपर्छ।
2074 निर्वाचनमा आफू प्रतिनिधि सभा सदस्य रहेको बेला आफ्नो पहलमा शुरू गरेका विभिन्न भौतिक संरचना निर्माण गर्न र थप विकासमा हातेमालो गर्न आफ्नो उम्मेद्वारी रहेको नेकपा एमालेका उम्मेद्वार यज्ञ बहादुर बोगटी बताउनुहुन्छ। असम निर्वाचन क्षेत्र नम्बर 2 समग्र विकासका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुहुन्छ नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार बलबहादुर कुँवर।
असम जिल्ला क्षेत्र नम्बर 2 समष्टिगत रूपमा विकासको काममा अघि बढोस्, यहाँको शिक्षा, स्वास्थ्य, यातायात, खाने पानी, पर्यटन यी सुदृढ भएर जाउन, समृद्ध असम बनाउने परिकल्पनाका साथ मेरो उम्मेद्वारी रहेको छ।
यसपटक जनताले नयाँ परिवर्तन चाहेकाले परीक्षण हुन बाँकी पात्रमा मत परिवर्तन हुने पछिमा विश्वस्त भएको बताउनुहुन्छ नेपाल कम्युनिष्ट पार्टी माओवादीका उम्मेद्वार शेरबहादुर विक दर्शन।
नेपाली जनताले जो परिवर्तन खोजेका छन्, सामाजिक, आर्थिक, राजनीतिक परिवर्तन जो खोजेका छन्, नयाँ एजेन्डा पनि खोजेका छन्, त्यसका लागि उनीहरूले आफ्नो मतपत्र मार्फत परिवर्तनको आन्दोलनमा योगदान गर्नेछन्।
किसान मैत्री कानून निर्माण गरी कार्यान्वयन गराउन आफ्नो उम्मेद्वारी रहेको नेपाल मजदुर किसान पार्टी नेमकिपाका उम्मेद्वार शंकर बहादुर साईको भनाइ छ।
कम्तीमा आसाम जिल्लाको त्यो बाँझो जमिनलाई अब उपयोग ल्याउनको निम्ति संसदमा नीति बनाउनको निम्ति मेरो उम्मेद्वारी हो।
असम क्षेत्र नम्बर 2 नेपाली कांग्रेस, एमाले लगायतका पुराना दलले पुरानै अनुहारहरू अघि सारेका छन् भने रासपा लगायतका नयाँ दलले नयाँ अनुहार उम्मेद्वारका रूपमा अघि सारेका छन्। तसर्थ यस निर्वाचन क्षेत्रमा यो पटकको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिन्छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल।
सरकारले इरानमा भएका नेपाली नागरिकलाई जति सक्दो चाँडो स्वदेश फर्कन आग्रह गरेको छ। अमेरिका र इरान बीच तनाव बढ़दै गएपछि परराष्ट्र मन्त्रालयले आज आफ्नो वेबसाइट मार्फत ट्राभल एडभाइजरी जारी गर्दै इरान जान तयारी गरिरहेका लाई भ्रमण स्थगित गर्न आग्रह गरेको छ। सरकारले त्यहाँ रहेका नेपालीलाई आकस्मिक स्वदेश फिर्तीका लागि आफ्ना महत्वपूर्ण डकुमेन्टहरू पासपोर्ट परिचय पत्र लगायतहरू सहजै भेटिने स्थानमा राख्न पनि आग्रह गरेको छ। परराष्ट्रले समन्वयका लागि नेपाल स्थित दूतावास र कतार स्थित दूतावाससँग सम्पर्कमा रहिरहन पनि भनेको छ। इरानमा कति संख्यामा नेपाली छन् भन्ने तथ्याङ्क छैन। राष्ट्रपति रामचन्द्र पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापनाको 70औं वार्षिकोत्सवका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज नेपाल एयरलाइन्सको उडानबाट जापान प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले पर्सि टोकियो स्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट हितोसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोही दिन राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री ताकाइची सानाएले भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपति पौडेलले भोलि नेपाल जापान कूटनीतिक सम्बन्धको 70औं वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारको तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउनुहुनेछ। भ्रमणका अवसरमा जापानका विदेश राज्य मन्त्री होरी इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्नुहुनेछ। भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग बैठकमा सहभागिता जनाउनुका साथै जापान स्थित नेपाली राजदूतावासले उहाँको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागिता हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमण सम्पन्न गरी उहाँ यही माघ 21 गते स्वदेश फर्कनुहुनेछ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा सार्वजनिक सम्पत्ति दुरूपयोग तथा क्लिंकर हिनामिना गरेको आरोपमा तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल सहित 8 जना विरूद्ध मुद्दा दायर गरेको छ। आयोगले तत्कालीन महाप्रबन्धक पौडेल र नायब महाप्रबन्धक महेश प्रसाद काफले विरूद्ध जनही 12,44,00,000 रूपियाँ भन्दा बढ़ी रकम आपसी मिलेमतो र योजनाबद्ध तरिकाले आफ्नो जिम्मामा रहेको सार्वजनिक सम्पत्ति दुरूपयोग गरी उद्योगलाई गम्भीर आर्थिक क्षति पुर्याएको आरोपमा आज विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको हो। यसै निमित्त महाप्रबन्धक नवल किशोर शाह सहित उत्पादन महाशाखा प्रमुख संजय कुमार लाल, भण्डार महाशाखा प्रमुख महेश प्रसाद शाह, क्लिंकर उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख हरिप्रसाद अधिकारी तथा बिक्री विभाग प्रमुख रामबहादुर जीसी विरूद्ध 46,52,00,000 रूपियाँ भन्दा बढ़ी रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको हो। नेपाल सरकारले संयुक्त अरब इमिरेट्स यूएई सरकारको 54औं राष्ट्रिय दिवस ईद अल इतिहादका अवसरमा 267 जना नेपाली बन्दीलाई प्रदान गरिएको आम माफी प्रति यूएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ। नेपाल सरकारले यस आम माफीलाई नेपाल र संयुक्त अरब इमिरेट्स बीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत र मानवीय कदमको आज एक विज्ञप्ति निकालेर सराहना गरेको छ। माफी पाएका नेपाली नागरिक विरूद्ध अन्य कुनै बाँकी कानूनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानून अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्नेछन्। रसुवा जिल्लाको टिमुरे रसुवागढ़ी खण्डको सड़क सुधारका क्रममा आएको सुक्खा पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। हिजो साँझ पहिरो गएपछि चिनिया सामान आयातका लागि केरूङतर्फ जाँदै गरेका कन्टेनरहरू घट्टेखोलामा रोकिएका छन्। यसै गरी कामको सिलसिलामा केरूङ गई घर फर्कन लागेका नेपाली नागरिकहरू सड़क अवरूद्ध भएपछि नेपाल चीन मितेरी पुल पारी चिनिया भूभागमै रोकिएका छन्। राजमार्ग पुनः सञ्चालन गर्न स्कावेटरको सहायताले पहिरो पछ्याउने कार्य भइरहेको सीमा प्रहरी कार्यालय चिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिनुभयो। उहाँका अनुसार पहिरो स्थल सदरमुकाम धुन्चेबाट करिब 29 किलोमिटर उत्तरतर्फ रहेको छ। सुरक्षालाई दृष्टिगत गर्दै यात्रुलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। नेपालमा वित्तीय सेवामा पहुँच प्रयोग र गुणस्तरमा उल्लेखनीय सुधार देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। वित्तीय समावेशीकरण सूचकांक अनुसार सन् 2024-25 समग्र वित्तीय समावेशीकरण सूचकांक 0.47 बढ़ेर 0.53 पुगेको राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रतिवेदनले जनाएको हो। वित्तीय सेवामा पहुँच विस्तार, डिजिटल माध्यमको प्रयोग तथा सेवा गुणस्तरमा सुधारका कारण वित्तीय समावेशीकरण सूचकांकमा व्यापक प्रगति भएको राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। यस्तै वित्तीय साक्षरतामा वृद्धि, उपभोक्ता संरक्षण संयन्त्रको सुदृढीकरण, पारदर्शिताको अभिवृद्धि तथा ग्राहक अनुभवमा सुधारका कारण गुणस्तर सूचकांकमा उल्लेखनीय प्रगति भएको केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख छ। यस्तै राष्ट्र बैंकले आगामी दिनमा डिजिटल पूर्वाधार सुदृढीकरण, वित्तीय साक्षरताको प्रवर्धन तथा उपभोक्ता केन्द्रित वित्तीय सेवामा निरन्तर जोड़ दिन आवश्यक रहेको जनाएको छ। नारायणघाट बुटवल सड़क खण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन्। निर्माण सम्पन्न भएका 34 पुल मध्ये 33 पुलबाट सवारी साधन सञ्चालन भइसकेको नारायणघाट बुटवल सड़क योजना पूर्वी खण्डले जनाएको छ। पूर्वी खण्डमा अरूण खोला पुलको 8 स्थानको ढलान सम्पन्न भएसँगै नारायणघाट बुटवल सड़क योजना पूर्वी खण्डका सबै पुल निर्माण सम्पन्न भएको योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिनुभयो। त्यस खण्डमा 25 मिटर लम्बाईसम्मका छोटा 22 पुल र 25 मिटर भन्दा लामा 12 पुल निर्माण गर्नुपर्ने गरी निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेशन लिमिटेडले ठेक्का पाएको थियो। एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिएको छ। पौष शुक्ल पूर्णिमादेखि शुरू भएको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गरिएको हो। स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ महात्मय कुमार र अगस्त्य बीच भएको संवादको स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजैबाट सम्पन्न भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको ऊर्जा प्रणालीमा एक आपतकालीन प्रविधिगत संकटका कारण देशभर विद्युत आपूर्ति ठप्प भएको छ। युक्रेनका ऊर्जा मन्त्री डेनिस इस्मिहालले रोमानिया र मोल्दोभासँग जोड़िएका विद्युत लाइन र युक्रेनको पश्चिमी र केन्द्रीय विभाग बीचको मुख्य ट्रान्समिशन लाइन एकैसाथ डिस्कनेक्शन भएको बताउनुभयो। यसले युक्रेनको ग्रिडमा श्रृंखलाबद्ध पावर कट निम्ति आयो र सब स्टेशनहरूमा स्वचालित सुरक्षा प्रणालीहरू सक्रिय भए। स्मिहालले न्यूक्लियर पावर प्लान्टका केही युनिटहरू अस्थायी रूपमा अनलोड गरिएको र प्रभावित क्षेत्रमा आपतकालीन विद्युत कटौती लागू गरिएको बताउनुभयो। यसले उद्योग, सरकारी कार्यालय, यातायात र घरायसी विद्युत सेवामा ठूलो असर परेको छ। युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले ऊर्जा प्रणालीमा आवश्यक सबै आपतकालीन प्रतिक्रिया उपायहरू लागू गरिएको र प्रभावित क्षेत्रको विद्युत आपूर्ति छिट्टै पुनस्थापना गर्ने प्रयास जारी रहेको घोषणा गर्नुभयो। सरकारी अधिकारीहरूले प्रविधि परीक्षण, लाइन निरीक्षण र सम्भावित सुधारका लागि आपतकालीन टोलीहरू परिचालन गरेका छन्। इरानका शीर्ष सुरक्षा अधिकारीले अमेरिकासँग भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढ़िरहेको बताए पनि इरानी सेना प्रमुख आमिर हटामीले अमेरिकालाई कुनै पनि प्रकारको सैन्य आक्रमण नगर्न कड़ा चेतावनी दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई देशबीच संवाद जारी रहेको पुष्टि गर्नुभएको छ, तर उहाँले अमेरिकी नौसैनिक जहाजहरू इरानको तट नजिक तैनात गरिएको उल्लेख गर्दै सैन्य तनाव पूर्ण रूपमा हटी नसकेको संकेत गर्नुभयो। इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानले कहिल्यै युद्धको खोजी नगरेको स्पष्ट पार्दै युद्ध दुवै देश र सम्पूर्ण क्षेत्रका लागि हानिकारक हुने बताउनुभयो। यसैबीच कतारका प्रधानमन्त्री तथा विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले तेहरानमा इरानी अधिकारीहरूसँग भेटवार्ता गर्दै क्षेत्रीय तनाव न्यूनीकरणका लागि कूटनीतिक पहल गर्नुभएको छ। यसैबीच इरानका सभामुख मोहम्मद बाघेर कालिफबाफले आज इस्लामिक गणतन्त्रले अब सबै युरोपेली संघ ईयूका सेनालाई आतंकवादी समूह मानेको बताउनु भएको छ। ईयूले इरानको अर्धसैनिक क्रान्तिकारी गार्डलाई आतंकवादी समूह घोषणा गरेपछि यो प्रतिक्रिया आएको हो। ईयूको घोषणा देशव्यापी विरोध प्रदर्शनमाथि भएको रक्तपातपूर्ण दमनको सन्दर्भमा गरिएको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सन् 2026 पहिलो महिना जनवरीमा 92,573 पर्यटकले नेपाल भ्रमण गरेका छन्। गत वर्ष जनवरीको तुलनामा यस महिनामा 15.7% बढ़ी पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। जनवरीमा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा बढ़ी भारतीय पर्यटकको संख्या रहेको छ। भारतबाट 26,624 पर्यटक नेपाल आएका छन्। त्यस्तै एक महिनामा चीनबाट 9,101, संयुक्त राज्य अमेरिकाबाट 8,406, बंगलादेशबाट 5,814 तथा अस्ट्रेलियाबाट 4,957 पर्यटक नेपाल भित्रिएका छन्। यस अवधिमा सार्कबाट 39.3% पर्यटक नेपाल आएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणा पत्रमा आर्थिक विषयले प्राथमिकता पाउन नसकेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको दलका घोषणा पत्रमा आर्थिक एजेण्डा सम्बन्धी कार्यक्रममा अध्यक्ष ढकालले राजनीतिक दलहरू आफ्नो एजेण्डा भन्दा पनि अन्य दललाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाउँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। कुनै पनि दलका घोषणा पत्रमा अहिलेसम्म निजी क्षेत्र र आर्थिक विषय प्राथमिकतामा नपरेको अध्यक्ष ढकालले बताउनु भएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। वीरगंज हुँदै चालु आर्थिक वर्षको 6 महिनामा 7,64,00,00,000 मूल्य बराबरका विभिन्न 7 थरी दाल जन्य खाद्यान्न नेपालमा भित्रिएका छन्। गत आर्थिक वर्षको 6 महिनामा 1,80,00,00,000 मूल्य पर्ने दाल जन्य खाद्यान्न नेपालमा भित्रिएको थियो। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले गत आर्थिक वर्षको 6 महिनाको तुलनामा चालु आर्थिक वर्षको 6 महिनामा दाल जन्य खाद्यान्नको आयात 31% बढ़ेको जानकारी दिनुभयो। चालु आर्थिक वर्षको 6 महिनामा 3,82,00,00,000 मसुरको दाल, 1,17,00,00,000 मूल्य पर्ने सिमी, राजमा 1,14,00,00,000 मूल्यको चना, 1,00,00,000 मूल्यको अन्य गेडागुडी आयात भएको छ। तनहुँमा निर्माण हुन लागेको 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको पहुँच सड़क निर्माण कार्य शुरू भएको छ। 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना निर्माण गरिरहेको तनहुँ जलविद्युत कम्पनी लिमिटेडले त्यहाँबाट खेर जाने पानीको सदुपयोग गर्दै तल्लो सेती जलविद्युत आयोजना निर्माणको प्रक्रिया अघि बढ़ाएको हो। आयोजनाको पहुँच सड़क निर्माण तथा कार्यालय स्थापना शुरू गरेको तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। आयोजनाको लागि देवघाट 4 गाईघाटमा अर्धभूमिगत विद्युत गृहको निर्माण गरी विद्युत उत्पादन गरिनेछ। आयोजनाको अनुमानित लागत 25 अर्ब रहेको छ। नेपाली बजारमा दिनहुँ नयाँ रेकर्ड बनाएको सुनको भाव आइतबार भने वात्तै घटेको छ। आइतबार सुनको भाव तोलामा 18,800 रुपियाँले घटेको छ। मूल्य घटेसँगै आइतबार सुन तोलाको 3,00,000 रुपियाँमा किनबेच भएको छ। शुक्रबार सुन प्रति तोला 3,18,800 रुपियाँमा किनबेच भएको थियो। बिहिबार सुनको भाव प्रति तोला 20,500 रुपियाँले बढेर 3,39,300 रुपियाँ कायम भएर किनबेच भएको थियो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
अंकविहीन काक्रीबिहार क्लबमाथि 3-0 गोलको सजित हासिल गर्दै प्लानिङ बोइज युनाइटेड एन्फा राष्ट्रिय लीगको अंक तालिकामा 5 स्थानमा उक्लिएको छ। आइतबार 7 दोबाटो स्थित एन्फा मैदानमा प्लानिङलाई जित दिलाउन बबिन बोहरा, रोमन भुजेल र हेमन लिम्बुले गोल गरे। लीगमा प्लानिङको यो तेस्रो जित हो। यो नतिजासँगै 5 खेलमा 10 अङ्क जोड्दै प्लानिङले 2 स्थान सुधार गर्यो। समान खेल खेलेको काँक्रेबिहारले सबैमा विपक्षीलाई नतिजा सुम्पिएको छ। 25 संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रण आहारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ। आइतबार सहारा क्लब पोखराको भवनमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता माघ 27 फागुन 9 गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने जानकारी दियो। यस संस्करणमा उपाधि विजेताले 14,01,000 रुपियाँ तथा उपविजेताले 7,01,000 रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरका रूपमा स्थापित गरौं भन्ने उद्देश्य सहित आयोजना हुन लागेको हो। 25 संस्करणमा 12 टीमको सहभागिता रहने आयोजकले जनाएको छ। सहभागी टीमहरूमा नेपाल पुलिस क्लब, मनाङ मुर्स्यादी क्लब, प्लानिङ बोइज युनाइटेड, पन्डरबोन नर्थ युनाइटेड सिक्किम भारत, गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ, आभा फुटबल क्लब उज्बेकिस्तान, चर्च बोइज युनाइटेड नेपाल एपीएफ क्लब, जावलाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब भारतको एक टीम तथा आयोजक सहारा क्लब पोखरा रहेका छन्। नेपाल ऱ्याफ्टिङ एन्ड क्यानोइङ संघ एनआरएससीको आयोजनामा तथा बागमती प्रदेश खेलकुद विकास परिषदको सहयोगमा चितवनको फिसिङ स्थित त्रिशुली नदीमा 9 राष्ट्रिय ऱ्याफ्टिङ तथा 14 राष्ट्रिय क्यानोइङ स्लोम च्याम्पियनसिप आइतबारदेखि सुरु भएको छ। मंगलबारसम्म चल्ने च्याम्पियनसिपमा देशभरका विभिन्न नदी क्षेत्र र क्लबहरूबाट कुल 51 जना खेलाड़ीहरू सहभागी छन्। त्रिशुलीको छालमा खेलाइने ऱ्याफ्टिङ र क्यानोइङका विभिन्न विधाहरूमा प्रतिस्पर्धा गरिनेछ। च्याम्पियनसिपलाई केवल राष्ट्रिय प्रतिस्पर्धाको रूपमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरको छनौटको रूपमा समेत लिएको छ। च्याम्पियनसिपको क्यानोइङ स्लोम मार्फत उत्कृष्ट 5 भित्र पर्न सफल खेलाड़ीलाई आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियाली खेलकुदका लागि पहिलो चरणको छनौटमा समावेश गरिनेछ।
आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवालो रहनेछ। गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 23 डिग्री सेल्सियस, न्यूनतम 9 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 20.1 डिग्री सेल्सियस, न्यूनतम 5.2 डिग्री सेल्सियस। पोखराको अधिकतम 21.6 डिग्री सेल्सियस, न्यूनतम 9 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 23 डिग्री सेल्सियस, न्यूनतम 6.8 डिग्री सेल्सियस। दिपालको अधिकतम 23.2 डिग्री सेल्सियस, न्यूनतम 6.4 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ 25 जिल्लाका लागि 30 लाख मतपत्र छपाई सम्पन्न भएको निर्वाचन आयोगद्वारा जानकारी। राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुहुँदै उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्र पौडेल सहित 8 जना विरूद्ध भ्रष्टाचारको आरोपमा अख्तियारद्वारा मुद्दा दायर। इरानमा भएका नेपालीलाई जतिसक्दो चाँडो स्वदेश फर्कन र जाने तयारीमा रहेकालाई भ्रमण स्थगित गर्न परराष्ट्र मन्त्रालयको आग्रह। र युक्रेनमा ठूलो विद्युतीय संकट, उद्योगदेखि यातायातसम्म प्रभावित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।